नमस्कार, अन्तर संवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। हरेक बिहान यसै समयमा विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग यो समयमा कुराकानी गर्ने गर्छौं। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले हिजो सरकार विरूद्ध देशव्यापी प्रदर्शन गरेको छ। जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र विरूद्ध औंला उठाउने र सड़कमा नारा लगाउने अवस्था आउनुको मुख्य कारण वर्तमान सरकार नै भएको कांग्रेस नेताहरूले हिजो उक्त विरोध सभामा बताएका छन्। उता आन्दोलनरत उखु किसानहरू यति बेला काठमाडौँमा आएका छन्। चिनी उद्योगीले वर्षौंदेखिको करिब 90 करोड़ रूपियाँ बकेउता नतिरेको भन्दै राजधानी केन्द्रित आन्दोलनमा उखु किसानहरू यति बेला उत्रिएका छन्। सरकारले उखु उद्योगी सहित किसान अगुवालाई सोमबार वार्ताका लागि बोलाए पनि विगतका प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरू वार्तामा भने सहभागी भएनन्। अर्कोतर्फ करिब 9 महिनापछि पशुपतिनाथ मन्दिर अब भक्तजनहरूका लागि खोलिने भएको छ। कोरोना संक्रमणको कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिरमा आवत जावत बन्द गरिएको थियो, पूजा आजा बन्द गरिएको थियो आम सर्वसाधारणलाई, र अहिले चाहिँ अब 9 महिनापछि पशुपतिनाथ खोल्ने तयारी गरिँदैछ र यसका लागि आज बिहान चाहिँ क्षमा पूजा गरिने जानकारी हामीलाई प्राप्त भएको छ र भोलिदेखि चाहिँ मन्दिर भक्तजनहरूको लागि खुला गरिने भनिएको छ। आज हामी अन्तरसंवादमा पशुपतिनाथ 9 महिनापछि पशुपतिनाथ मन्दिरमा अब भक्तजनहरूलाई पूजा आजाको व्यवस्था कसरी मिलाइएको छ, अब त्यहाँको तयारी के कस्तो छ र समग्र पशुपति क्षेत्रको गुरु योजनामा अहिले के कसरी काम अगाडि बढाइँदैछ, अब आगामी पशुपतिनाथ मन्दिरमा अब आगामी विकास निर्माणका कामहरू, त्यहाँका गतिविधिहरू के हुनेछन् लगायतका सन्दर्भमा आज हामी यो समयमा डाक्टर प्रदीप ढकालसँग कुराकानी गर्छौं। उहाँ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव हुनुहुन्छ र उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सदस्य सचिवज्यू, हजुर, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, अब आज 9 महिनापछि पशुपतिनाथ मन्दिर भक्तजनहरूका लागि खोल्ने तयारी गरिँदैछ, यसको लागि अब बिहान क्षमा पूजा गरिने पनि कार्यक्रम रहेको छ। अब कसरी यो तयारी कसरी गरिँदैछ, 9 महिनापछि अब खोल्ने तयारी कसरी हुँदैछ, जानकारी दिनुहोस् न।
हजुर, हामीले विगत 9 महिनादेखि जुन मन्दिरमा आम दर्शनार्थी भक्तजनहरूका लागि प्रवेश दिएको थिएन, तर एउटा बुझ्नुपर्ने कुरा के भने मन्दिरको नित्य पूजा कहिले पनि रोकिएको छैन र यो रोकिँदैन। नित्य पूजा चाहिँ मन्दिरको मूलमा चाहिँ नित्य पूजा चलिरहेको छ भने भक्तजनहरूका लागि चाहिँ हामीले यो बिचमा चाहिँ कुनै पनि दर्शन व्यवस्था गर्न सकेनौँ र भोलिदेखि हामी सम्पूर्ण दर्शनार्थीहरू भक्तजनहरूका लागि दर्शनको व्यवस्था गर्दैछौँ र अहिले चाहिँ पश्चिमतर्फको द्वार मात्रै हामीले सञ्चालन गर्छौँ र पश्चिमतर्फको द्वारबाट मूल मन्दिरमा प्रवेश गरिसकेपछि प्राङ्गणमा जाने र आउने अलग अलग लाइन गराएर दर्शनको व्यवस्था गरेका छौँ र बिस्तारै बिस्तारै हामी मन्दिर र मन्दिर लगायतका त्यहाँ हुने धार्मिक सांस्कृतिक क्रियाकलापहरू पनि बिस्तारै बिस्तारै खोल्दै जानेछौँ र अहिलेको चरणमा चाहिँ हामीहरू विशेष गरी भक्तजनहरू दर्शनार्थीहरूका लागि दर्शनको व्यवस्था गर्छौँ र अहिले बिस्तारै अहिले चाहिँ हामीले स्वास्थ्य मापदण्ड अप्नाएर नै दर्शनार्थीहरूलाई दर्शनको व्यवस्था गर्छौँ भने हामीले मास्क चाहिँ अनिवार्य गरेका छौँ। हरेक दर्शनार्थीहरू चाहिँ दर्शन गर्न आउँदा मास्क अनिवार्य लगाउनु पर्ने र हाम्रा स्वयंसेवकहरू सुरक्षाकर्मीहरूले तोकेका स्थानहरूमा मात्रै जाने, अन्य स्थानहरूमा अहिले नजाने र मलाई लाग्छ बिस्तारै बिस्तारै अवस्था सहज हुँदै गएपछि सम्पूर्ण क्रियाकलापहरू पनि हामीहरू खोल्दै जानेछौँ।
अब विरलै होला यो घटना, अब 9 महिनासम्म भक्तजनहरूलाई त्यहाँ प्रवेश दिएन कोरोनाको यो महामारीका कारण र नित्य पूजा त यहाँले भइ नै रहेको उल्लेख गरिहाल्नुभयो। अब यो 9 महिनाको अवधिमा पशुपति क्षेत्रमा गर्नुपर्ने थुप्रै कामहरू चाहिँ गर्न सकिने थियो, अब त्यो कामहरू चाहिँ के कसरी यो नौ महिनाको अवधिमा के भए केही छ भने यसको पनि जानकारी दिनुहोस् न, के गर्नुभयो तपाईँहरूले त्यहाँ?
हजुर, पक्कै पनि भूकम्पपछि हाम्रो यो क्षेत्रमा रहेका सम्पदाहरू करिब 90 जति सम्पदाहरू पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थिए र हामीले यही आर्थिक वर्षमा चाहिँ धेरै नै सम्पदाहरू पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेका थियौँ। हामीलाई सुरुवाती चरणका केही महिनाको अलिकति कठिन नै रहे, तर तत्पश्चात चाहिँ विकास निर्माणका कामहरू चाहिँ अहिले सुचारू हुनेछन्। हामीले यही क्षेत्रमा नै जति पनि काम गर्ने कम्पनीहरू उहाँहरूलाई चाहिँ यही क्षेत्रमै राखेर यो क्षेत्रभन्दा बाहिर जान नपाउने गरी र स्वास्थ्य मापदण्ड अप्नाएर भए पनि काम गर्नु चाहिँ हामीले लगायौँ र अहिले पनि काम चाहिँ द्रुत रूपमै अगाडि बढिरहेको छ। अघि नै भनिहाले बिचका सुरुवाती चरणका केही महिना करिब 3 महिना जति चाहिँ यहाँ चाहिँ व्यवधान चाहिँ भयो र अहिले पुनर्निर्माणका कार्यहरू सुचारू नै छन्।
त्यस्ता पुनर्निर्माणहरू के गरियो त्यो भन्न मिल्छ भने?
हजुर हजुर, हामीले कुरुक्षेत्र मन्दिरकै वरिपरि रहेका सत्तल मन्दिरहरूको पुनर्निर्माण कार्य अहिले पनि जारी छ। त्यहाँ पनि अहिले 4 सम्पदाको पुनर्निर्माण कार्य जारी छ र अन्तिम चरणमा पुगेको छ। यो त्यहाँभन्दा बाहिरका मृगस्थली क्षेत्रमा रहेका त्यसपछि गौरीघाट क्षेत्रमा रहेका अन्य सत्तलहरू मन्दिरहरूको पुनर्निर्माण कार्य चाहिँ जारी छ भने कतिपय सुचारू हुने अवस्थामा छन्। त्यस्तै गरी विश्वरूपको पुनर्निर्माण कार्य पनि केही समयमा आरम्भ हुँदैछ।
अब यो पुनर्निर्माणको प्रसङ्ग उल्लेख गर्नुभयो, सँगै निर्माणका नयाँ निर्माणका कामहरू पनि त्यहाँ योजनामा परेका छन्। अब यो नयाँ निर्माण हुँदै गर्दा अलिकति पशुपति क्षेत्र विकास कोषले मौलिकतालाई बिर्सियो भनेर त्यहाँका विभिन्न सम्प्रदाय स्थानीयवासीहरूले आवाज उठाइरहेका समाचारहरू हामी हेर्न पाउँछौ, पढ्न पाउँछौ। यो चाहिँ कसरी अगाडि बढ्दैछ, कसरी सम्बोधन गर्छ?
हामीले वास्तवमा नयाँ निर्माणका कार्यहरू चाहिँ यो वर्ष सुरुवात गरेका छैनौँ। कारण चाहिँ हामीले समग्रमा चाहिँ यो क्षेत्रको एउटा निश्चित नीति कार्यक्रम हुनुपर्छ भन्ने सोच गरी दीर्घकालीन रूपमा यो अबको पशुपति कस्तो हुने भन्ने एउटा सोच विकास गरेका छौँ र त्यो चाहिँ हामीले गुरुजना मार्फत चाहिँ सम्बोधन गर्ने तयारी गरेका थियौँ र यो बिचमा चाहिँ गुरुजना स्वीकृतिका लागि अगाडि बढेको थियो र तर केही सरकारवाला पक्षहरूसँग पनि अझै पनि छलफल गरेर पेश गर्ने भन्ने नेपाल सरकारको निर्देशन अनुरूप चाहिँ हामीले यसलाई अन्तिम रूप दिन गइरहेका छौँ र यसले अन्तिम स्वरूप प्राप्त गरिसकेपछि यही गुरुजनाले निर्णय गरेका आधारमा चाहिँ कार्यक्रमहरू अगाडि बढ्छन् र हामीले चाहिँ अहिले सोचिरहेको गुरुजना चाहिँ के हो भने यो क्षेत्र सदैवदेखि नै एउटा धार्मिक आध्यात्मिक केन्द्रको रूपमा रहिरहेको थियो भने यसलाई त्यही अनुरूप बनाउनका लागि हामीले हाम्रा अन्य सम्पूर्ण संयन्त्रहरू पनि त्यसैतर्फ केन्द्रित गर्नुपर्छ र यो क्षेत्र विश्वकै समग्र हिन्दूहरूको एउटा प्रमुख तीर्थस्थलको रूपमा र अन्य गैर हिन्दू पर्यटकहरू र अन्य जिज्ञासुहरूका लागि एउटा पर्यटकीय स्थल र अध्ययन केन्द्रको रूपमा पनि विकास हुनुपर्छ भन्ने सोचले हामीले हाम्रा कार्यक्रमहरू चाहिँ त्यही अनुरूप बनाइरहेका छौँ र यसले अन्तिम स्वरूप प्राप्त गर्न साथ यो क्षेत्रको चाहिँ नयाँ विकास निर्माणका कार्यहरू पनि अगाडि बढ्छन्।
अब एउटा आस्था र धार्मिक विश्वास सँगै धार्मिक पर्यटनका हिसाबमा पनि पशुपति क्षेत्र, पशुपतिनाथ परिसर एउटा महत्वपूर्ण क्षेत्र हो। अब लाखौंको संख्यामा विशेष गरी भारतीय तीर्थयात्रीहरू, भक्तजनहरू एउटा धार्मिक आस्था बोकेर पशुपतिनाथ दर्शनका लागि आउने गर्छन् वर्षेनी। अब यो बेलामा यति धेरै पर्यटकहरू आइरहँदा हामीले यो अनुकूल पशुपति क्षेत्रको विकास गरेका छौ त के लाग्छ यहाँलाई?
पक्कै पनि समयको कतिपय कुरा समय क्रम सँगसँगै सम्बोधन पनि हुँदै जानुपर्दछ। अहिले हामीले सोचेको चाहिँ अब कम्तीमा पनि 100 वर्षसम्म फेरि भनौँ न केही कुराहरूमा परिवर्तन गर्नु पऱ्यो भने दीर्घकालीन रूपमा चाहिँ अबको 100 वर्षसम्म यो क्षेत्रको बारेमा चाहिँ सोचिरहनु पर्दैन कि भन्ने सोचले नै हामीले कुरो योजनाको निर्माण गरिरहेका छौँ। र जस्तै हामीले केही सोचेका विषयहरूमा जस्तै भगवान पशुपतिनाथप्रति सबैको आस्था छ, पशुपतिनाथले रक्षा गरेका हामी सम्पूर्ण मानव जातिहरू र विशेष गरी हामी नेपालीहरू हाम्रो आराध्य देव मान्दछौँ भने भगवान पशुपतिनाथको यो देशमा कोही पनि व्यक्तिहरू दुखी गरी या भोकै नाङ्गेर रहनु पर्दैन भन्ने एउटा हामी सबैको एउटा सोच रहेको छ भने त्यसलाई पनि पशु क्षेत्र विकास कोषले कसरी सम्बोधन गर्न सक्छ भन्ने हिसाबमा हामीले सामाजिक कल्याणका कार्यक्रमहरू पनि अगाडि बढाउन गइरहेका छौँ। त्यस्तै यो एउटा आध्यात्मिक केन्द्रको रूपमा रहिरहँदा यहाँ पूर्वीय दर्शनको अध्ययनको पनि एउटा केन्द्र हुनुपर्दछ भनेर हामीले पशुपति विश्वविद्यालय मूलत त्यसमा चाहिँ हिन्दू दर्शनहरू पूर्वीय दर्शनहरूको अध्ययन अध्यापन गर्ने एउटा केन्द्रको रूपमा पशुपति हिन्दू विश्वविद्यालयको अवधारणालाई पनि हामीले अगाडि सारेका छौँ। त्यस्तै गरी अघि नै भनिहाल्ने कोही पनि व्यक्ति उपचार बिना मर्न नपरोस् या म त उपचार भए त अझै मलाई सहज हुने थियो भन्ने अवस्थामा रहनु नपरोस् भन्नेका लागि निशुल्क नै सञ्चालन गर्ने गरी हामीले चाहिँ पशुपति अस्पतालको पनि अवधारणा अगाडि बढाएका छौँ। र त्यस्तै गरी जीव जन्तुहरूको पनि रक्षा भगवान पशुपतिनाथले गर्ने हुनाले त्यसकै एउटा हामीले गर्ने कर्तव्यको रूपमा चाहिँ हामीले पशुपति गौशाला पनि निर्माण गर्न गइरहेका छौँ। र त्यस्तै गरी पशुपति वृद्ध आश्रम पनि जसको चाहिँ सहारा बिना बस्नुपर्ने बाध्यता भएका वृद्ध बुवा आमाहरूका लागि चाहिँ हामीले सेवा गर्ने स्थलको रूपमा पशुपति वृद्ध आश्रम पनि निर्माण गर्न गइरहेका छौँ। र समग्रमा चाहिँ मानव कल्याणको भावनाले पनि यो क्षेत्र परिपोषित हुनुपर्छ भन्ने सोचले हामीले हाम्रो कार्यक्रमहरू निर्माण गरिरहेका छौँ।
अब धेरैको एउटा कल्पना हुन्छ पहिलो पटक पशुपतिनाथ आउनेहरूको, अब त्यहाँ निरन्तर रूपमा अखण्ड रूपमा भजन कीर्तन प्रवचनहरू चलिराखोस्, सफा होस्, स्वच्छ होस्, होइन त्यहाँ जाने बित्तिकै मन आनन्द होस्, वरिपरिको वातावरण, मन्दिर परिसर, मन्दिरभित्र त छँदैछ, वरिपरिका वातावरण वरिपरि पनि त्यस्तो एउटा धार्मिक वातावरण होस्, धार्मिक क्रियाकलापहरू हुन् भन्ने एउटा सोच हुन्छ, त्यो अनुसार चाहिँ त्यहाँ देखिँदैन नि त्यहाँ जाँदा। तपाईँहरू अलिकति त्यतातिर ध्यान नगएको हो कि अब यो कोषमा पनि एउटा नियुक्ति हुन्छ, एउटा योजना बनाउँछ, फेरि अर्को आउँछ, त्यही योजना बनाउँछ, तर यसले निरन्तरता नपाउने विगतको यो परिपाटी हेर्दा पनि त्यो देखिन्छ।
होइन, हामीले अहिले अहिले सोच अहिले विकास गरिरहेको सोच अनुरूप नै यहाँले भन्नुभयो जस्तै गरी यो क्षेत्रमा प्रवेश गर्न सक्छ त्यो खालको अनुभूति पक्कै पनि हुनेछ। र हामीले यहाँ रहेका स्थानीय वासीहरूसँग पनि सहकार्य गरेर धार्मिक सांस्कृतिक र आध्यात्मिक वातावरण कायम हुने गरी यहाँका जति पनि घरहरू छन् त्यही अनुरूप परिमार्जन गर्नुपर्दछ। यहाँ हरेक व्यक्ति प्रवेश गर्न सक्ने एउटा पवित्र थलमा प्रवेश गरे भन्ने अनुभूति रहनुपर्छ भन्ने सोचले नै हाम्रा सम्पूर्ण कार्यक्रममा त्यसैतर्फ लक्षित गरेका छौँ। र वास्तवमै एउटा भनौँ न शान्ति ध्वनिको गुन्जायमान हुने र कतिपय क्षेत्रहरू चाहिँ ध्यानस्थ गरेर बस्न मिल्ने ठाउँहरू व्यक्तिलाई एउटा शान्तिको लागि खोजी गर्न उसले कहाँ जाने भन्दा म पशुपति जान्छु भन्ने वातावरण निर्माण गर्ने कतिपय क्षेत्रहरू मौन क्षेत्र भनेर हामीले निर्धारण गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौँ भने कतिपय ठाउँमा चाहिँ धार्मिक सांस्कृतिक कार्यक्रम भइरहेका, कतिपय ठाउँमा प्रवचन धार्मिक प्रवचनहरू भइरहेका, मानिसहरूले शिक्षा लिइरहेका यी सम्पूर्ण पक्षहरूलाई हामीले सम्बोधन गरेका छौँ। र अब यस सोचलाई हामीले मूर्त रूप दिँदा पक्कै पनि यो क्षेत्र साँच्चै नै एउटा दर्शनीय पवित्र पावन भूमिको रूपमा नै विकास गर्ने सोच हाम्रो रहेको छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा 9 महिनादेखि भक्तजनहरूका लागि बन्द भएको, पूजाआजाका लागि बन्द भएको पशुपतिनाथ मन्दिर खोलिँदैछ, यसको तयारी हुँदैछ र आज क्षमा पूजा गरिँदैछ। आजको यो सन्दर्भमा हामीले समग्र पशुपति क्षेत्रको विकासका योजना अहिले भइरहेका कामहरू लगायतका सन्दर्भमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालसँग कुराकानी गरिरहेका छौं। अब सदस्य सचिवज्यू, पशुपति क्षेत्रमा धेरै विशेष गरी पशुपतिनाथमा धेरै भक्तजनहरूले दान दक्षिणाहरू चढ़ाएका हुन्छन् र त्यो दान दक्षिणा भेटी अलिकति पारदर्शी भएन भनेर बारम्बार प्रश्न पनि उठ्ने गरेको छ। अब यो सन्दर्भमा कोषले यो जुन प्रश्न उठ्ने गरेको छ बेला बेला, यसलाई चाहिँ कसरी सम्बोधन गर्ने गरेको छ, यसबारेमा पनि बताइदिनुहोस् न।
हामीले आएका जनगुनासोहरूलाई पनि हामीले मध्यनजर गरेर अहिले केही समय अगाडिदेखि हामीले सम्पूर्ण यो जुन भक्तजनहरूबाट चढेका भेटेका गणनालाई पारदर्शी बनाइसकेका छौँ र हामीले हाम्रो क्षेत्रमा हुने अन्य जति पनि आय आर्जनका विषयहरू छन् त्यो सम्पूर्ण ब्याङ्किङ प्रणालीमा लगि नै सकेका छौँ र आधुनिक प्रणालीबाट चाहिँ त्यसको हामीले अनुगमन पनि गर्ने गरेका छौँ र हामीले अर्को बनाउन हाम्रो भगवान पशुपतिनाथका नाममा त्यसै भइरहेका जति पनि सम्पत्तिहरू हुन्छ लचल सम्पत्तिको चाहिँ यथार्थ विवरण तयार गरेर हामीले सार्वजनिक पनि गरिसकेका छौँ र ती भगवान पशुपतिनाथका नाममा रहेका सम्पूर्ण सम्पत्तिहरू को सही सदुपयोग कसरी हुन सक्छ भने त्यसको हामीले कार्ययोजनालाई खाका पनि तयार गरिसकेका छौँ। त्यसैले बढीभन्दा बढी आमदानी हुने गरी भएका सम्पत्तिहरूबाट बढीभन्दा बढी आयोजन हुने गरी एउटा सोच अगाडि बढाइरहेका छौँ भने यो क्षेत्रमा भक्तजनहरूबाट जति पनि दान दक्षिणाहरू प्राप्त हुन्छ त्यसलाई पनि हामीले पारदर्शी ढङ्गले नै त्यसको सदुपयोग पनि गरि नै रहेका छौँ र हामीले यिनै आम्दानी हुन्छ त्यसको निश्चित प्रतिशत कार्य
भनेपछि भक्तजनहरूले चढाएका भेटी दान दक्षिणा आदि चाहिँ दुरूपयोग भएको छैन, सदुपयोग भएको छ भन्नेमा पशुपति क्षेत्र विकास कोषका तर्फबाट यहाँ आम भक्तजनहरूलाई आश्वस्त तुल्याउनुहुन्छ?
निश्चय नै आम भक्तजनलाई म के आश्वस्त गर्न चाहन्छु भने यहाँहरूले श्रद्धाले चढाउनु भएका चाहिँ जति पनि चलाचल साधन स्रोत छन् तिनको सही सदुपयोग भइरहेको छ र भविष्यमा पनि हुनेछ र त्यसको हामीले सम्पूर्ण लेखाजोखाहरू राखेका छौँ र भगवान पशुपतिनाथको नाममा रहेका जति पनि अचल सम्पत्ति पनि सदुपयोग गरेर अहिले समयानुकूल त्यसबाट पनि आय आर्जन गरेको हाम्रो कार्यक्रम चाहिँ अगाडि बढि नै रहेको
हजुर। अब आस्थाको कुरा त छँदैछ, अब लाखौं करोड़ौं भक्तजनहरू देशभित्रबाट देश बाहिरबाट आस्थाका आधारमा पशुपतिनाथ मन्दिर आउँछन् पूजाआजाका लागि। सँगै हाम्रो एउटा सम्भावना, पर्यटकीय सम्भावना पनि छ पशुपतिनाथ क्षेत्र, पशुपतिनाथ क्षेत्रलाई जुन एउटा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने एउटा योजना पनि सँगै छँदैछ। अब धार्मिक पर्यटकको हिसाबमा धेरैभन्दा धेरै पर्यटकहरू भित्र्याउन अब विशेष गरी हिन्दू धर्मावलम्बीहरू अब नेपाल भारत लगायतका अन्य विश्वभरि रहेका हिन्दू धर्मावलम्बीहरू जो एउटा धार्मिक पर्यटकको हिसाबमा पनि पशुपतिनाथ क्षेत्रमा आउन चाहन्छन्, अब यी यस्ता व्यक्तिहरू यस्ता पर्यटकहरूलाई नेपालमा ल्याएर त्यो पशुपतिनाथ क्षेत्रको आस्थासँगै एउटा पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्नका लागि हामीसँग त्यस्ता योजनाहरू के छन्, प्रचार प्रसारका योजनाहरू के गर्यौं हामीले?
हजुर पक्कै पनि हामीसँग धार्मिक पर्यटनलाई अभिवृद्धि गर्ने कार्यक्रम रहेका छन्। हामीले यो वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष 2020 मनाइरहँदा पशुपति क्षेत्र विकास कोषले पनि प्रवर्तनात्मक कार्यक्रमहरू राखेको थियो विभिन्न, तर अब त्यो सम्भव हुन सकेन। यद्यपि हामीले अनुसार हामीले सोचेको चाहिँ अबका केही केही वर्षभित्र लाखौँ धार्मिक पर्यटकहरूलाई पनि यहाँ भित्राउन सकिने हाम्रो अध्ययनले पनि देखाएको छ र सम्भावना पनि छँदैछ। र हामीले एउटा व्यक्तिगत रूपमा मैले सोच्दा पनि करिब 1 अरब भन्दा बढी जनसङ्ख्या भएको हाम्रो छिमेकी राष्ट्र भारत र त्यति त्यही भन्दा बढी सङ्ख्या भएको छिमेकी राष्ट्र चीन, जहाँ चाहिँ चीनतर्फ बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता छ भने भारतहरूको हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता छ। त्यस्तै बङ्गलादेशमा पनि धेरै करोडको सङ्ख्यामा करिब 10 करोड भन्दा बढीको सङ्ख्यामा हिन्दूहरू रहेको एउटा तथ्य छ भने त्यस्तै विश्वका विभिन्न मुलुकहरूमा हिन्दू धर्मावलम्बीहरू रहेका छन्। यसरी हेर्दा हामीले हाम्रै देशमा रहेका दुईवटा तीर्थस्थलहरू लुम्बिनी र पशुपतिलाई मात्रै हामीले प्रवर्धन गर्न सक्यौँ भने आउने पर्यटकहरू हामी 3 करोड जनसङ्ख्या भएका हामी नेपालीहरू चाहिँ आउने पर्यटकहरूबाट नै हामीहरूले हाम्रो राष्ट्रको समृद्धिको आधार पनि तयार गर्न सक्छौँ र आर्थिक रूपमा हामी सम्पन्न हुन सक्छौँ भन्ने मेरो व्यक्तिगत सोच। र हामीले पशु क्षेत्र विकास कोषले पनि यही कुरालाई मध्यनजर गर्दै हिन्दू धर्मावलम्बीहरू मात्रै होइन यस क्षेत्रमा चासो राख्ने जिज्ञासुहरू र पर्यटकहरूका लागि पनि यो क्षेत्र एउटा आकर्षणको केन्द्रको रूपमा विकास गर्ने गरी चाहिँ हामीले अगाडि बढाएका छौँ र त्यो सम्भावना साँच्ची नै रहेको छ र यो यो क्षेत्रबाट नै हाम्रो राष्ट्रको एउटा आर्थिक उन्नतिको आधार केन्द्रको रूपमा पनि विकास गर्न सक्छौँ।
हस्, डाक्टर प्रदीप ढकालज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि हार्दिक धन्यवाद मेरा कुराहरू आम नागरिक समक्ष पुर्याउन दिनुभएकोमा।
हजुर, आजको अन्तर संवादमा हामीले विशेष गरी 9 महिनादेखि विशेष गरी कोरोना यो महामारीका कारण 9 महिनादेखि बन्द रहेको पशुपति नाथ मन्दिर अब खोल्ने तयारी गरिएको छ र आज यसको क्षमा पूजा गरिँदैछ र यो कसरी यो खोल्ने तयारी कसरी हुँदैछ र समग्र पशुपति क्षेत्रको गुरु योजना के कसरी विकास निर्माणका गुरु योजनाहरू के कसरी लागू हुँदैछ के कसरी अगाडि बढाइँदैछ भन्ने सन्दर्भमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। भोलि अर्को कुनै विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको यो कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।